समृद्ध समाजका लागि सामाजिक रूपान्तरण तपाईँसँगको सहयात्रा रेडियो कार्यक्रम घर आँगन। नमस्कार, म माधुरी महतो। कार्यक्रम घर आँगनको आज छैटौं भाग हो। कमन फिडब्याक प्रोजेक्टको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ एकोराब सीआईएन संघको सहकार्यमा नारायणी एफएमले यो कार्यक्रम उत्पादन गरेको हो। कार्यक्रम घर आँगन नारायणी एफएम 103.8 मेगाहर्जमा साताको मंगलबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म र पुनः प्रसारण बिहिबार 9:15 बजेदेखि 9:45 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम घर आँगनमा हामी हरेक साता तपाईँको सरोकारका विभिन्न विषय लिएर उपस्थित हुनेछौ। समाजमा देखिएका विभिन्न समस्या, तिनको समाधानको खोजी र समाजका विभिन्न प्रेरणादायक सफलताका कथा समेट्दै समृद्ध समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्य रेडियो कार्यक्रम घर आँगनको हो। लामो समयदेखि हाम्रो समाज विकासको सवालमा पछि पर्दै आएको छ। नागरिकले अपेक्षा गरे अनुसारको परिवर्तनको महसुस गर्न सकेका छैनन्। तर स्थानीय तहको चुनावपछि जनताले आफ्नै घर आँगनमा सरकार पाएका छन्। स्थानीय जनप्रतिनिधि प्रति नागरिक आशावादी देखिन्छन्। यसैलाई मध्यनजर गर्दै कार्यक्रम घर आँगनमा हामी नागरिकका जिज्ञासा, गुनासा र विकासका कुरा समेट्नुका साथै समाधानका लागि सरकारवालाहरूसँग छलफल गर्नेछौ। कार्यक्रममा आज हामी सेवा सुविधा सम्बन्धी सूचनाको पहुँचका विषयमा छलफल गर्नेछौ। सरकारले महिला, दलित, पिछडिएको वर्ग, आर्थिक अवस्था कमजोर भएकाहरूका लागि विभिन्न किसिमको सेवा सुविधा दिने गरेकोमा उक्त विषयमा जनता कतिको जानकार छन् त भन्ने विषयमा कार्यक्रम प्रस्तुत गर्नेछौ। सरकारले सिंहदरबार धाउनै नपर्ने गरी स्थानीय तहमा नै अधिकार दिएको छ। जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई अधिकार दिएको हो। नेपालको संविधानमा व्यवस्था भए अनुसारका सुरक्षा, आर्थिक, सामाजिक, स्थानीय पूर्वाधार, वन तथा वातावरण लगायतका विभिन्न अधिकार गाउँपालिका तथा नगरपालिकालाई दिने गरी व्यवस्था गर्ने बताइएको छ। यसैबीच स्थानीय तहले खास गरी महिलालाई प्रदान गर्ने सेवा सुविधा बारे आज हामीले पोखरिया नगरपालिकाकी उपमेयर शर्मा खातुनसँग कुराकानी गरेका कार्यक्रम घर आँगनमा अब बुहारी पत्रकारका कुरा। स्थानीय तह शासन 2073 1300 भन्दा बढी विभिन्न अधिकारको उल्लेख गरिएको छ, जसमा मन्त्रालय, विभाग, क्षेत्र, अञ्चल तथा जिल्लाबाट सम्पादन हुने विभिन्न काम अब गाउँ गाउँमै हुने बताइएको छ। तर स्थानीय स्तरका नागरिकले प्राप्त गर्न सक्ने सेवा सुविधा के हुन् र कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने बारे कतिको जानकार छन् त? यसै सन्दर्भमा हाम्रा बुहारी पत्रकार मन्जु श्राफ र कविता कुमारीले केही पर्सा जिल्लाका केही जनतासँग सोध्नु भएको छ। सुनौ उहाँ दिनुभएको प्रतिक्रिया जस्ताको त्यस्तै।
म जितेन्द्र कुमार शाह लावरथकुली गाविसबाट। स्थानीय निकायमा अहिलेसम्म कति सुविधाहरू छन् त्यो हामीलाई थाहा नै भएको छैन र सम्बन्धित निकायहरू पनि जानकारी अहिलेसम्म गराएको छैन अवस्था देखिन्छ।
म विनोद कुमार शाह, जगनाथपुर गाउँपालिका मुखियानी वार्ड नम्बर 5 मुखियानी गाविस। थोरै जानकारी छ।
हम रूप नारायण प्रसाद शाह, बौद्धरमाई नगरपालिका वार्ड नम्बर 5। स्थानीय तहमे सी दरबार ही आगुलबा काला से हुई अभिनगे निर्वाचित लोग के भी उतना प्रश्न रूप से था नहीं कि हमने के कथी कथी करे बा, कौन कौन अधिकार बा, हमने के कथी कथी प्रयोग कर सकता नहीं सन। सेवा लगे सेवा ग्राही के तो और यू था नहीं छे, सेवा ग्राही तो और ही कमजोर भी लगे चलते ये लोग और ही उतना था नहीं कि हमने के का का सेवा सुविधा ले सकता नहीं सन। विभिन्न किस्म के अब सिफारिश करावे जाए में लोग खोलिए चल जाता आज पहले खाने यही सिफारिश हो जाए लेकिन अगर दस्तूर लागे बड़ा सन। अन्य अन्य बहुत किस्म के काम बा की अनुयोल में बा वार्ड अध्यक्ष लोग भी अनुयोल में रहता है हमारे काम हो कि ना, ये हमारे अधिकार क्षेत्र भी पड़ता किन के पड़त हमारे करे के मिली कि करे के ना मिली ऐसन का बहुत समस्या वाला था।
सरकारले विभाग धाउनै नपर्ने अस्पताल र नर्सिङ होमको अनुमति स्थानीय तहमै दिएको छ भने त्यस्तै विद्यालय स्थापना, गाभ्ने र सार्ने पनि अधिकार स्थानीय स्तरमै रहेको छ। त्यस्तै जिल्ला प्रशासनले गर्ने राहदानी सिफारिस र क्लब दर्ता गाउँबाटै गर्ने भनेर उल्लेख गरिएको छ भने संस्था र क्लब दर्ता सार्वजनिक विदा गाउँ नगरको अधिकार नै रहेको जनाइएको छ। रेडियो नवीकरण, पत्र पत्रिका दर्ता र साना उद्योग तथा गेस्ट हाउस दर्ता, लाल पूर्जा वितरण, सहकारी दर्ता, ठेक्का व्यापार दर्ता, निजी घर निर्माणको ठेक्का व्यवसाय, पेसा र सिपगत व्यवसायको दर्ता, कृषि तथा पशु बीमा र फर्म तथा सहकारी दर्ता, गाउँ वा नगरपालिका भित्र कार्यक्षेत्र हुने कृषि सहकारी तथा कृषि फर्महरू दर्ता पनि चलाउने र सुकुम्बासीलाई बसोबासको व्यवस्थापन लगायतको सेवा सुविधा अब स्थानीय तहबाटै हुने जनाइएको छ। सलमाजी स्वागत छ यहाँलाई कार्यक्रम घर आँगनमा।
धन्यवाद।
आज हामी यो सेवा सुविधाको विषयमा कुराकानी गरिरहेका छौँ। स्थानीय तहमा खास गरी महिला, दलित, पिछडिएका वर्ग अथवा भनौँ आर्थिक अवस्था कमजोर भएकाहरूका लागि कस्तो खालको सेवा सुविधाहरू उपलब्ध छन् भनेर यही प्रश्न म यहाँलाई गर्न चाहन्छु। यो स्थानीय तहमा पोखरिया नगरपालिकामा सेवा सुविधाको सम्बन्धमा सरकारले खास गरी महिला, दलित, पिछडिएको वर्ग अथवा आर्थिक अवस्था कमजोर भएकाहरूलाई कस्तो खालको सेवा सुविधा प्रदान गरेको छ?
स्थानीय तहमा महिला तथा विपन्न वर्गका विशेष गरी महिलाहरूका लागि विभिन्न सेवाहरू प्रदान गरिएका छन् र जस अन्तर्गत भन्नुपर्दा सर्वप्रथम त हाम्रो नगरपालिकाको कार्यालय तथा वडा कार्यालयबाटै भन्नुपर्ने हो भने समग्रमा जुन हामीले नागरिकता, जन्म दर्ता लगायतका जुन सेवा सुविधा छन् यी त पाइ नै रहेका छन् होइन। यस बाहेक पनि विशेष गरी मैले भन्नुपर्दा स्वास्थ्य क्षेत्रमा विभिन्न खालका सेवाहरू महिला लक्षित नै छन् जसमा विपन्न र दलित समुदायका महिलाहरूले बढी सेवा सुविधा पाइरहनु भएको छ। जस अन्तर्गत अब स्वास्थ्यको कुरा गर्नुपर्दा सुरक्षित गर्भपतन जस्ता कुराहरू छन्। पोखरिया नगरपालिकामा पनि हिजोको दिनसम्म यो जुन 12 हप्तासम्मको गर्भ अनिश्चित गर्भलाई सुरक्षित रूपमा कसरी त्यसलाई गर्भपतन गर्ने भन्ने कुरा सेवा सुविधा थियो, कार्यान्वयन भएको थिएन। तर अहिले अब स्थानीय तहमा कार्य सुरु भइसकेपछि हामीले यसलाई कार्यान्वयनमा ल्याइरहेका छौँ। त्यसै गरी गर्भवतीहरूको लागि विभिन्न सुत्केरी, चेक जाँचको सेवाहरू पहिलेदेखि नै यहाँ उपलब्ध छन् जस अन्तर्गत कम्तीमा पनि गर्भ अवस्थामा 4 पटक चेक जाँच गराएर तथा स्वास्थ्य संस्थामै सुत्केरी हुँदा थप केही रकम गरेर यातायात सुविधा भनेर दिने गरिन्छ भने न्यानो झोला जसमा आमाको र बच्चाको लागि न्यानो लुगाहरू हुन्छन् त्यस्ता खाले सेवा सुविधा दिइन्छ। र यसका अलावा स्वास्थ्य, आमाको स्वास्थ्य सही रहोस् जसले गर्दा बच्चाको पनि विकास राम्ररी होस् भनेर पोषणका कुराहरूमा पनि ध्यान दिएको छ। जस्तै गर्भवती सेवामा आइरन शक्ति निशुल्क वितरण गरिन्छ, जस्तो कि गर्भ रहन्जेल 180 ट्याब्लेट, त्यसै गरी त्यसपछि सुत्केरी भइसक्दा पनि 50% निशुल्क रूपमै उपलब्ध गराउने गरिन्छ। यस्ता खाले विभिन्न सेवाहरू छन् जुन स्थानीय तहले प्रदान गर्दै आएका छन्।
हजुर, अब यस्तो अवस्थामा जुन गर्भवती महिलाको कुरा गर्नुभयो, विभिन्न जाँचको बेलामा पनि एकदमै ख्याल गरिन्छ भनेर, यसका साथै राज्यले चाहिँ महिलाहरूका लागि महिलाहरूलाई लक्षित गरेर अहिले स्थानीय तहमै सरकार आइपुगेपछि विभिन्न प्रकारका औषधिहरू पनि निशुल्क रूपमा भनेर त्यस्तो कुरा आउँछ प्रदान गर्ने गरेको भनेर, कस्तो कस्तो खालको औषधिहरू निशुल्क रूपमा प्रदान हुन्छ?
राज्यको तर्फबाट विभिन्न खालका औषधिहरू छन् जुन कि स्वास्थ्य संस्था जुन स्वास्थ्य चौकीहरू छन् त्यसमा 35 किसिमका, त्यसै गरी अस्पतालमा जाने हो भने 75 किसिमका औषधिहरू निशुल्क रूपमा वितरण गर्ने गरिन्छ। तर त्यो महिलालाई मात्र लक्षित नभएर ती समग्र बिरामीहरूको लागि हुन्छ र त्यसमा सिटामोलदेखि लिएर अन्य पनि रोगका औषधिहरू हुने गर्दछन्। र विशेष गरी मैले पोखरिया नगरपालिकाकै कुरा गर्नुपर्दा अघि पनि मैले अरू केही जानकारी दिएर यस बाहेक स्वास्थ्यमै के कस्ता सुविधा छन् भन्नुपर्दा परिवार नियोजनका सेवाहरू पनि हामीले यो सरकार नेपाल सरकारकै योजना अनुसार हामीले निशुल्क प्रदान गराइरहेका छौँ भने चाँडै नै जुन पाठेघर खस्ने समस्या छ त्यस सम्बन्धी सेवा पनि हामीले दिन गइरहेका छौँ। विशेष गरी त्यसको चेक जाँच स्क्रिनिङ प्रोग्राम चाहिँ हामी ल्याउँदैछौँ र जुन गर्भावस्थादेखि बच्चा जन्मिसकेपछि पनि जुन हिजोको दिनमा पनि सुनौला हजार दिनका नामले जुन कार्यक्रमहरू सञ्चालित थिए त्यस्तै अन्य एउटा प्रोग्राम बहुक्षेत्रीय पोषण योजना छ जसमा एउटा महिला गर्भवती भइसकेपछि उनी र उनको गर्भमा रहेको बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै हरेक किसिमले पोषणयुक्त खानेकुरा उनीहरूलाई प्राप्त होस् भनेर पनि यस्ता कार्यक्रम पनि हामीले यहाँ सुरु गरेका छौँ।
अब स्वास्थ्यसँग सँगसँगै अब अन्य सेवा सुविधाहरूको बारेमा पनि अलिकति कुरा गरौँ। अब अन्य सेवा सुविधाको बारेमा कुरा गर्नुपर्दा महिला अथवा अन्य सबै नागरिकले, पहिला चाहिँ महिलाकै खास गरी कुरा गरौँ, अस्ति भर्खरै पोखरिया नगरपालिकाले छोरी जन्मिएपछि राम्रो सेवा सुविधाको व्यवस्था गरेको भनेर विभिन्न समाचारमा आयो र हामीले पनि सुन्यौँ, त्यो खास गरी कस्तो खालको यो योजना हो तपाईँहरूले ल्याउनु भएको?
हामीले बजेट विनियोजन गर्नु अगाडि योजना तर्जुमाको क्रममा एउटा के उद्देश्य थियो भने स्थानीय तहसँग बजेट सीमित छ र हामीले एकैपटकमा सबै क्षेत्रलाई समेट्न सक्दैनौँ, तैपनि हाम्रो प्राथमिकता अनुसार हामीले थोरै लगानीमा धेरैभन्दा धेरै सेवा सुविधा यहाँका जनतालाई पुर्याउन सकौँ भन्ने एउटा अपेक्षा लिएका थियौँ र त्यसै अन्तर्गत हामीले बालिका स्वर्ण योजना लिएर आयौँ जसको मुख्य उद्देश्य के छ भने यसमा भ्रूण हत्या जुन एउटा बालिका गर्भमा छ भन्ने बित्तिकै जुन भ्रूण हत्या गर्ने गरिन्छ त्यहाँदेखि नै बालिकालाई कसरी सुरक्षित गर्ने उद्देश्य लिएर हामीले एउटा योजना ल्यायौँ जसमा कुनै घरमा एउटी छोरी जन्मिसकेपछि 35 दिनभित्र जन्म दर्ता जुन कि निःशुल्क हुने गर्दछ 35 दिनभित्र जन्म दर्ता गराएर यदि कोही हामी कहाँ आउनुहुन्छ आमा बुवाको नागरिकता सहित भने हामीले ती बालिकाको नाममा 10,000 को बिमा गरिदिन्छौँ र त्यो 10,000 को बिमा बापतको रकम ती बालिकाले 20 वर्षपछि पाउँछन् तर कुन शर्तमा भने उनले न्यूनतम अहिले आधारभूत तहको शिक्षा चाहिँ हासिल गरेकै हुनुपर्छ र सँगसँगै 20 वर्षसम्म उनले यदि विवाह गरेकी छैनन् भने त्यो पैसा उनलाई हामीले दिन्छौँ किनभने त्यो पैसा उनले उनको इच्छा अनुसार खर्च गर्नुपर्ने हुन्छ जुन उनले अगाडिको पढाइको लागि पनि खर्च गर्न सक्छन् अथवा व्यापार व्यवसाय कुनै पनि हिसाबले अब यसको मुख्य उद्देश्य के थियो भने हाम्रो अघि मैले भनिसकेँ भ्रूण हत्या रोक्नुदेखि लिएर एउटी बालिका जन्मिसकेपछि जन्म दर्ता गराएर एउटा उनीहरूको अभिलेख राख्ने कुरा आउँछ भने बाल विवाह बालिका शिक्षा दाइजो प्रथालाई कम गर्ने उन्मूलन गर्ने त्यसै गरी महिला सशक्तिकरणलाई महिलालाई आत्मनिर्भर बनाउँदै छोरीलाई समाजले हेर्ने दृष्टिकोणमै परिवर्तन आओस् भनेर यी विभिन्न 7-8 वटा उद्देश्य लिएर हामीले यो कार्यक्रम ल्याएका हौँ।
हजुर, अब विभिन्न महिला र छोरीहरूको सँगसँगै अन्य नागरिकहरूको पनि थोरै कुराकानी गरौँ। पोखरिया नगरपालिकाबाट अब तराई क्षेत्रमा र पर्सा जिल्लामा खास गरी जुन विभिन्न समस्याहरूबाट नागरिकहरू गुज्रिनु परेको अवस्था थियो स्थानीय तहपछि पक्कै पनि परिवर्तन हुन्छ भनेर आशा गरेका छन् र किसानहरूको पनि विभिन्न समस्याहरूबाट तपाईँहरू पनि विदितै हुनुहुन्छ। कस्तो खालको योजनाहरू अब तपाईँहरूको ल्याउने तयारी छ समग्रमा कुरा गर्नुपर्दा?
हजुर, समग्रमा भन्नुपर्दा हामीले पोखरिया नगरपालिका भनेको ग्रामीण क्षेत्र नै हो र त्यसमा हामीले कृषिलाई विशेष ध्यान दिनैपर्छ र यहाँ युवाको पनि ठुलो जमात छ, बेरोजगारी युवाहरू हुनुहुन्छ र भएका केही युवा पनि विदेश पलायन भएको अवस्था छ। यी सबैलाई मध्यनजर गर्दै हामीले कृषि क्षेत्रमा चाहिँ यहाँ एउटा ठुलो समस्या सिँचाइको पनि छ, त्यसलाई कसरी सहज गराउने, उन्नत जातका बिउ समयमै मल खाद र बिउ कसरी उपलब्ध गराउने, यी कुराहरूलाई हामीले अलि बढी जोड दिइरहेका छौँ अहिलेको समयमा भने। त्यसै गरी यसका अलावा कृषिका अलावा पनि यहाँका महिला र युवाहरूलाई कसरी आर्थिक गतिविधिमा संलग्न गर्ने, कसरी त्यहाँ सक्रिय बनाउने उद्देश्य लिएर चाहिँ चाँडै नै हामीले अर्को पनि हाम्रो कार्यक्रम सुरु गर्दैछौँ जसमा कि हाम्रा जुन विगतका गाविसहरूका नागरिक सचेतना केन्द्रका महिलाहरू जुन आबद्ध हुनुहुन्थ्यो ती महिलाहरूलाई हामीले समग्रमा 50 लाख बजेट छुट्याएका छौँ र ती महिलाहरूलाई हामीले 10 लाखको सिड मनी राखेर रा, बाँकीको पैसा उहाँहरू बिचमा लगानी गर्ने र एउटा सहकारी मा आबद्ध गरेर त्यो सहकारी अन्तर्गत नै उहाँहरूलाई कुनै आय आर्जनमूलक क्रियाकलापमा लगाएर सुरुका दिनमा उहाँलाई एक मजदुरको रूपमा काम गराएर केही समयसम्म उनीहरूलाई हामीले मासिक रूपमा पैसा दिने र पछि समयअनुसार बिस्तारै त्यो संस्था उहाँहरूलाई हस्तान्तरण गर्ने योजना ल्याएका छौँ जसबाट उहाँहरूले आफ्नै मालिक आफ्नै कामदार भएको पनि अनुभव गर्नुहुन्छ र भोलिको दिनमा एउटा ठुलो आधार बन्न सक्छ उहाँले आफै काम गर्ने र अरूलाई पनि रोजगार दिने। त्यसै गरी युवाहरूको क्षेत्रमा भन्नुपर्दा त्यसमा पनि हामीले विभिन्न योजना ल्याएका छौँ र मैले भन्नै पर्ने योजना राख्नुपर्दा 50 लाख रुपियाँ हामीले विशेष रूपमा छुट्याएका छौँ जस अन्तर्गत पोखरिया नगरपालिका अन्तर्गत रहेका विभिन्न जात जाति र अन्य बेरोजगार युवकहरूलाई कसरी त्यसमा समावेश गर्ने भने हाललाई चाहिँ हामीले यो जुन डोम समुदायका व्यक्तिहरू हुनुहुन्छ र कुम्हार समुदायका जुन परम्परागत कामहरू गरिरहनु भएको छ र शिक्षाबाट वञ्चित हुनुहुन्छ उहाँहरूलाई उहाँले जानेकै सिपलाई कसरी हामीले प्रमोट गर्ने, हामीले बाहिरबाट विशेषज्ञहरू ल्याएर जान्ने मान्छेहरूलाई ल्याएर उहाँले गरिरहेको कामलाई नै अहिलेको माग अनुसार कसरी त्यसलाई कलात्मक रूपमा प्रस्तुत गर्ने, यहाँको चिनारी झल्काउने भन्ने हिसाबले उहाँहरूलाई विभिन्न किसिमका तालिम दिएर र उहाँहरूको लागि बजार व्यवस्थापन गर्नेसम्मका योजना छन् र त्यसको लागि हामीले तालिम पछि केही लगानी पनि गर्छौँ उहाँहरूको लागि।
अब कार्यक्रमको अन्त्य अन्त्यमा हामी आइसकेका छौँ र जुन तपाईँले सेवा सुविधा बारे हामीलाई जानकारी गराउनुभयो, कुरा गर्नुभयो र यसका साथै आर्थिक अवस्था कमजोर भएका नागरिकको सहुलियत होस् अथवा अपाङ्गता भएका अथवा वृद्ध वृद्धहरूको भत्ताकै कुरा होस् अथवा जस्तो सुकै व्यवस्था जुन नगरपालिका गाउँपालिकाहरूले गरेका छन् र गर्नुपर्ने हो, यी सेवा सुविधा बारे नागरिकहरू कसरी जानकार हुन सक्छन् भन्नाले उहाँहरूले चाहिँ कहाँबाट यो जानकारी पाउन सक्छन्, यस्ता सेवा सुविधाको बारेमा तपाईँहरूबाट केही पहल भएको अथवा उहाँहरू कुन ठाउँमा आएर यस्ता कुराहरूको जानकारी लिन पाउनुहुन्छ सेवा सुविधा बारे?
अब यी विभिन्न जुन सेवा सुविधा छन् हामीले समय समयमा विभिन्न हेल्थ क्याम्पहरू पनि गरिरहेका छौँ र अपाङ्ग दलित उहाँहरूको लागि जुन जे जस्ता सेवा सुविधा छन् त्यसको लागि सूचना प्रवाहको कुरा गर्नुपर्दा हामीले स्थानीय सञ्चार माध्यमहरूको सहयोग लिइरहेका छौँ। त्यसका अलावा हामीले आफ्नो नगरपालिकाभित्रै पनि माइकिङ गराएर पनि उहाँहरूलाई जानकारी गराउने गर्दछौँ। हामीले सेवा प्रवाह गर्नुभन्दा केही समय पहिलेदेखि गाउँ गाउँमा माइकिङ गराउने गर्दछौँ। त्यसबाहेक पनि गाउँमा रहेका जुन हाम्रा चौकीदारहरू हुनुहुन्छ उहाँ मार्फत पनि सूचना प्रवाह हामीले गर्ने गरेका छौँ।
हजुर, यति व्यस्तताका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँले पनि मेरो आफ्ना कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
कहाँ हुनुहुन्थ्यो पोखरिया नगरपालिकाकी उपमेयर शर्मा खातुन। पोखरिया नगरपालिकाले छोरीप्रति तराई क्षेत्रमा हुने विभिन्न विभेदलाई अन्त्य गर्नका लागि एउटा प्रशंसनीय कार्य अगाडि बढाएको छ। त्यस्तै प्रदेश नम्बर दुईमै मुख्यमन्त्री कार्यालयबाट बेटी पढाऊ बेटी बचाऊ भन्ने अभियान नै सञ्चालन गरिएको छ। तपाईँ यति बेला रेडियो कार्यक्रम घर आँगन सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक सूचना नेटवर्क सिआइएनसँगको सहकार्यमा तयार पारिएको कार्यक्रम हो। कार्यक्रमको पहिलो खण्डको 15 मिनट हामीले रेडियोले तयार पारेको सामग्री प्रस्तुत गर्छौँ भने पछिल्लो खण्डको 15 मिनट सिआइएनले तयार पारेको सामग्री प्रसारण गर्छौँ। कार्यक्रममा अब सिआइएनले तयार पारेको सामग्रीको पालो।
तपाईँ अहिले देशभरिका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा सिआइएन नेटवर्क .org र मोबाइल एप्स अकुराप सिआइएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ।
कार्यक्रम घर आँगनको साथमा छु म सृजना बराल
अनि म किरण पौडेल। विभिन्न सामुदायिक रेडियोसँगको सहकार्यमा सिआइएनले उत्पादन गरेको कार्यक्रम घर आँगन मार्फत विपद हिंसा र पछाडि परेका समुदायको सवाल र आवाजलाई हामी सरकारवालासम्म पुर्याउँछौँ। आजको कार्यक्रममा हामी स्थानीय सरकारको काम कर्तव्य र अधिकारका विषयमा कुराकानी गरिरहेका छौँ।
संविधानको अनुसूची 8 स्थानीय तहलाई दिएको 22 महत्वपूर्ण अधिकार उल्लेख छ, जसमा नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर, सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, यति मात्र होइन अरू पनि छन्, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर, मालपोत दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलनदेखि स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाई, स्थानीय बजार व्यवस्थापन अनि वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई लगायतका कामहरू पनि छन्।
हो नि सृजनाजी, हामीले स्थानीय तहका विज्ञ तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसँग स्थानीय तहको काम र देखिएका अप्ठ्याराका विषयमा कुराकानी गरेका छौँ।
अहिले गाउँपालिका र नगरपालिकालाई हामीले स्थानीय सरकारको रूपमा बुझेका छौँ। स्थानीय सरकार भनेको जनताले प्रत्यक्ष रूपमा भेट्ने, कुरा गर्ने र पहुँच पुर्याउन सक्ने सरकार भनेकै स्थानीय सरकार हो। स्थानीय सरकारबाट जनताका दैनानुदिन आवश्यकताका विषयहरूमा उहाँका निजी जिन्दगी, सामाजिक विकास निर्माणका कुरादेखि एउटा स्थानीय तहमा प्राप्त गर्नुपर्ने सुशासनका सम्पूर्ण प्रत्याभूतिहरू स्थानीय जनताले स्थानीय सरकारबाट पाउन सक्नुपर्छ।
हजुर, अब यसमै हामीले अनुसूची 8 अन्तर्गतको 22 अधिकार मध्ये स्थानीय करको पनि कुरा गरेका छौँ। संविधानकै अनुसूची 9 चाहिँ सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची भनेर छ, होइन? त्यसले चाहिँ अब कतिपय विषयहरू चाहिँ तिनै तहको साझा अधिकार भनेर सहकारीको कुरा, शिक्षाको कुरा, खेलकुदको कुरा, पत्र पत्रिका, स्वास्थ्य भनेको विभिन्न झन्डै 15 जति विषयहरू, रोयल्टी, सवारी साधन अनुमति, प्राकृतिक स्रोतबाट लिने रोयल्टीको कुरा, पुरातत्व, प्राचीन स्मारक लगायतका कुराहरू छन्। समन्वय चाहिँ कसरी हुन सक्छ? यहाँले देख्नु भएको एकजना विज्ञको हिसाबले होइन, साझा अधिकारमा समन्वय चाहिँ गरेर कसरी अगाडि बढ्ने? अहिले हामीले विवाद देखिरहेको विषयहरू पनि यिनै हुन् होइन।
यसलाई प्रयोग गर्नका लागि यो हाम्रो मुलुकको हामी कस्तो भयो भने कहीँ कहीँ चाहिँ अलग अलग राज्यहरू जोडिएर सङ्घीय राज्य बनेको छ। हाम्रो चाहिँ एकात्मक राज्य फोरेर हामीले सङ्घीय राज्यको परिकल्पनामा गएका छौँ। त्यसले आएका अप्ठ्याराहरू हुन्। हिजोसम्म हामीले एउटा एकात्मक राज्य व्यवस्थाको अभ्यास गऱ्यौँ, त्यसले गर्दा यो साझा अधिकार चाहिँ अब सहकारी केन्द्रले पनि राख्यो, प्रदेशले पनि राख्यो, अनि स्थानीयलाई पनि दियो, केन्द्रले हेरिहाल्छ नि? होइन, त्यस्तो केन्द्रले नीति बनाउने होला, सहकारी सम्बन्धी चाहिँ उसले चाहिँ एउटा राष्ट्रिय नीति के हुने, सङ्घीय नीति के हुने त्यो बनाउने होला, प्रदेशले दर्ताका प्रोभिजन र कानुन बनाउने होला, स्थानीय तहले सञ्चालनका लागि अनुगमन र उसको चाहिँ त्यहाँभित्रको सुशासनको कुरालाई मनिटरिङ गर्ने होला। यसरी चाहिँ पावर सेयरिङ गरेर हेर्नुपर्ने विषयहरू पनि छन् जो मिलाउनका लागि। हिजो तपाईँले भन्नुभयो एक वर्ष निर्वाचन भएको बेला भइसक्यो, हामीले स्थानीय तहले त्यति धेरै काम गरेको, उपलब्धि हासिल गर्न थालिहालेको देखेनौँ नि भन्ने कुरा। स्वाभाविक रूपमा यो एक वर्ष स्थानीय तहको निर्वाचन, प्रदेश र सङ्घको निर्वाचन, यसले हामीलाई अल्मल्यायो र अब हामी बहुत प्रष्ट बाटोमा हामी आइसक्यौँ। अब सङ्घले बनाइदिने कानुन पनि चाँडै बनाउनु पर्छ स्थानीय तह सञ्चालनका लागि वा साझा अधिकारको प्रयोगका लागि, अनि प्रदेशले पनि तल स्थानीय तह सञ्चालनका लागि कानुनहरू बनाउने कुरामा केही ढिलो भएको छ। भर्खरै प्रदेशका र केन्द्रका फङ्सन सुरु भएका छन्, कामहरू सुरु भएका छन्। प्रदेश सभा र प्रतिनिधि सभाका, सङ्घीय संसद र प्रदेश संसदले त्यो ढङ्गको गर्नुपर्छ र स्थानीय तहलाई उसलाई दिएका अधिकारका सूचीभित्र उसले बनाउने कानुनहरूमा नमुना कानुनहरू बनाएर स्थानीय तहका जनप्रतिनिधिहरूलाई सशक्तिकरण गरेर हामीले त्यो ढङ्गको सुशासन दिने अभ्यास अब थाल्नुपर्छ। यो आजको आवश्यकता हो।
कतिपय गाउँ र नगरका जनप्रतिनिधिले समयमा कानुन नआएको, कर्मचारीहरू नआएकाले काम गर्न अप्ठ्यारो भएको गुनासो गरिरहेका छन्। आफूहरूको दक्षता अभिवृद्धिका लागि सरकारले तालिम दिनुपर्ने उनीहरूको माग पनि छ। यी समस्या फुकाउन सरकारले कस्तो काम गर्दैछ? हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपरियासँग कुराकानी गरेका छौँ।
अध्यक्षज्यूहरूको काम कर्तव्य र अधिकार न्यूनतम रूपमा स्थानीय सरकार सञ्चालन ऐनमा तोकिएको छ। नगरपालिका र गाउँपालिकाको कार्यपालिकाले निर्णय गरेर अरू थप अधिकार पनि वडा अध्यक्ष तथा वडा समितिलाई प्रदान गर्न सक्नुहुन्छ। अहिले विभिन्न तहमा रहेका जनप्रतिनिधिहरूमा आफ्नो काम कर्तव्य अधिकार जिम्मेवारी र त्यसलाई प्रवाह गर्ने, सेवा प्रवाह गर्ने तरिकामा समेत दुविधा भइराखेको सन्दर्भमा हामीले वडा स्तरका पदाधिकारीहरूलाई दिइने तालिमको सामग्री भनेर तयार गरेका छौँ। यो तालिम पनि केही जिल्लामा प्रारम्भ भइरहेको छ, अभिमुखीकरण नै हो। यसलाई हामीले पुस्तकको रूपमा पनि अहिले तयार गर्दैछौँ, एउटा ह्यान्डबुकको रूपमा। अब त्यो हेरिसकेपछि यहाँहरूलाई अरू थप प्रश्न हुन्छ। संक्षेपमा चाहिँ म के मात्रै भनौँ भने स्थानीय तहमा खास गरेर वडा कार्यालयभित्रबाट प्रदान गर्नुपर्ने यो दैनिक निवेदन, सिफारिस लगायतका विषयवस्तुहरूमध्ये 64 भन्दा बढी किसिमका सिफारिसहरू गर्ने काम वडा अध्यक्षको हो। वडा कार्यालय वडा भित्र सञ्चालन हुने विकास निर्माण सम्बन्धी सबै योजनाको अनुगमन गर्ने, मूल्याङ्कन गर्ने, रिपोर्टिङ गर्ने, त्यसको गुणस्तर हेर्ने लगायतका कामहरू वडा अध्यक्षको हो। र वडा भित्र सञ्चालित सबै निकायहरू, त्यो विद्यालयहरू हुन सक्छन्, कृषि, स्वास्थ्य, शिक्षा लगायतसँग सम्बन्धित संस्थाहरू हुन सक्छन्, कुनै पनि व्यापार, व्यवसाय, उद्योग, धन्दा आदि इत्यादि हुन सक्छन्, तिनीहरूलाईको अनुगमन गर्ने र के भइराखेको छ भनेर सुपरिवेक्षण गर्ने काम पनि उहाँहरूकै हुन्छ। त्यसकारण हामीले अहिले कानुनमा लेखेका अधिकारको अतिरिक्त सबै कानुनमा व्याख्या गरिएको हुँदैन, त्यसलाई आफ्नो परिवेश अनुसार जनताको सर्वोत्तम हित हुने गरी त्यसलाई अगाडि बढाउने दायित्व पनि वडा अध्यक्षको हुन्छ।
हजुर, अब एउटा चाहिँ गाउँपालिका नगरपालिकाका मेयर उपमेयर वा अध्यक्ष उपाध्यक्षहरूमा पनि अझै आफ्नो कार्यालयले दिने सेवाको विषयमा उहाँहरू पनि सबै जानकारी हुनुहुन्न। वडा अध्यक्षहरू जस्तै उहाँहरू पनि केही पुस्तक हेर्दै यहाँहरूले पठाउनु भएको नमुना कानुन हेर्दै काम गरिराख्नु भएको छ। नागरिकलाई पनि थाहा छैन कि मैले पाउने सेवा सुविधा के हो। अब नागरिकलाई चाहिँ मैले गाउँपालिकाबाट के कुरा पाउँछु, नगरपालिकाबाट के कुरा पाउँछु, वा वडाबाट चाहिँ मैले के काम गर्ने हो भन्ने नागरिकलाई बुझाउने जिम्मेवारी चाहिँ कसको हो, स्थानीय तहको हो कि अरू कसैको?
यो वास्तवमा स्थानीय तहले विभिन्न माध्यमबाट आफ्ना जनताहरूलाई, नागरिकहरूलाई, बासिन्दाहरूलाई नगरपालिका र गाउँपालिकाबाट दिने सेवा सुविधाको विषयमा जानकारी गराउनु पर्छ। कानुनले उल्लेख गरेका जुन विषयवस्तुहरू छन् त्यसलाई नियमावली, निर्देशिका र कार्यविधिबाट थप व्याख्या गरिन्छ। उदाहरणको लागि कानुनले एउटा सहकारीको दर्ता गर्ने भन्ने विषय कानुनमा उल्लेख गरिएको छ। तर कुनै व्यक्ति, कुनै समूहले एउटा सहकारी संस्था खोल्ने इच्छा व्यक्त गरौँ भने के डकुमेन्ट्सहरू त्यसमा आवश्यक पर्छ, कहाँ निवेदन दिनुपर्छ, कुन कुन प्रक्रिया पुरा गर्नुपर्छ र कति समयभित्र त्यो सहकारी दर्ता गरेको भनेर अनुभूति त्यो समूहले प्राप्त गर्न सक्छ भन्ने विषयको जानकारी गराउनु पर्ने दायित्व र जिम्मेवारी चाहिँ सम्बन्धित स्थानीय तहकै हुने भएको हुनाले यसलाई स्थानीय तहले नागरिक बडापत्र मार्फत प्रत्येक कामलाई, काम के हो, त्यो काम गर्नको निम्ति के प्रक्रिया पुरा गर्नुपर्छ, कस्ता कस्ता कागज पत्रहरू चाहिन्छन्, कति दस्तुत दिनुपर्छ र कहिलेसम्ममा त्यो सेवा कहाँबाट, ओडाबाट हुन्छ कि अथवा नगरपालिका स्वयं कार्यालयबाट हुन्छ भनेर त्यो सहितको विवरण, जसलाई हामीले नागरिक बडापत्र भन्छौँ, त्यो बनाएर राख्ने दायित्व र जिम्मेवारी पनि स्थानीय तहकै हुन्छ। संविधानले निर्दिष्ट गरेका अधिकारहरू स्थानीय सरकार सञ्चालन ऐनले व्याख्या गरेको र त्यसलाई थप व्याख्या हामीले कार्यविधि निर्देशिका मार्फत गरेको करिब 40 त्यस्ता कार्यविधिहरू बनिसकेको सन्दर्भमा झन्नै 52 जति कानुनहरू स्थानीय तहले पहिलो चरणमा बनाइसक्नु पर्ने भएको हुँदा ती सबै कुराहरू यो नागरिक बडापत्रमा उल्लेख गर्न पनि सकिँदैन। त्यसकारण हामीले प्रत्येक स्थानीय तहलाई स्थानीय तहले दिने सेवा सुविधाको सन्दर्भमा एउटा सामान्य डकुमेन्ट तयार गरेर एउटा कागजमै लेखेर उपलब्ध गराउने र सार्वजनिक सुनवाई मार्फत नागरिकहरूसँग 4 महिनामा विभिन्न ठाउँमा सार्वजनिक सुनवाई गरेर हामीले यो सुविधा दिइराखेका छौँ, तपाईँहरूको के कठिनाइ छ, कुन कुरा कन्फ्युजन छ भनेर बुझ्ने हो। यसमा बढी मात्रामा चाहिँ वडा समितिका सदस्यहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न गैर सरकारी संस्थाहरू, टोल सुधार समितिहरूलाई पनि परिचालन गर्न सक्छ।
जनप्रतिनिधिहरूको गुनासो के छ भने एउटा समयमा कानुन आएन भन्ने कुराहरू छ उहाँहरूको, अर्को चाहिँ विज्ञहरू जति पनि आवश्यक पर्छ, हामी त सबै कुरामा जानिराखेका छैनौँ, विषय विज्ञहरू पनि समयमा हुनुहुन्न, कर्मचारी पनि समयमा आइदिनु भएको छैन भन्ने कुरा छ, अनि क्षमता अभिवृद्धिका लागि हामीले गर्नुपर्ने कामको विषयमा हामीलाई दिने जानकारी वा कसरी हामीले सजिलो तरिकाले गर्न सक्छौँ भन्ने विषयमा हामीलाई तालिमको पनि जरुरी छ भन्ने उहाँहरूको कुरा छ, यसको लागि चाहिँ सरकारले के गर्दैछ?
कर्मचारीको सन्दर्भमा भर्खरै नेपाल सरकारले निर्णय गरिसकेको छ, अब कुन कुन स्थानीय तहमा कस्ता कस्ता कर्मचारीहरू कति संख्यामा रहन्छन् र ती कहाँबाट कसरी आपूर्ति हुन्छ भन्ने कुरा व्यवस्थित भइसकेको छ, त्यसलाई नेपाल सरकारले छिटै समाधान गर्दै जान्छ। स्थानीय तहलाई आवश्यक पर्ने कानुनका ढाँचा हामीले तयार गरिदिइसकेका छौँ र त्यसलाई स्थानीय आवश्यकता अनुसार थप छलफल गरेर, परिमार्जन गरेर, सामान्य संशोधन गरेर एकरूपता कायम गर्नुपर्नेमा एकरूपता कायम गरी र आफ्नो विशिष्ट आवश्यकता भएका विषयमा थप गरी उहाँहरूले दिन सक्नुहुन्छ र यसको निम्ति कुनै विज्ञको सहयोग आवश्यक पर्यो भने पनि प्रचलित सार्वजनिक खरिद ऐनको परिधिभित्र रहेर छोटो समयको निम्ति विज्ञ सेवा लिन सकिने अवस्था पनि छ। तेस्रो कुरा, स्थानीय तहलाई आवश्यक पर्ने क्षमता अभिवृद्धिको विषयमा एक चरणको क्षमता अभिवृद्धिको कार्यक्रम सम्पन्न भइसकेको, अहिले कानुन जुन न्यायिक अधिकार प्रयोग गर्ने भन्ने सन्दर्भमा मन्त्रालयले सबै स्थानीय तहलाई आवश्यक बजेट सहित, आवश्यक स्रोत व्यक्ति सहित, त्यो तालिम दिनको निम्ति पाठ्य सामग्री सहित तयार गरिसकेको छ र यो हामी पठाउने प्रक्रियामा छौँ। 12 विभिन्न तालिमको ढाँचा तयार भइसकेको छ, यसलाई पनि हामी वेबसाइट मार्फत उहाँहरूलाई उपलब्ध गराउँछौँ र त्यसबाट उहाँहरूले कुन तालिम कसरी लिन सक्नुहुन्छ त्यो तालिम दिने व्यक्ति विज्ञ व्यक्ति चाहिँ को हो त्यसको सूचीगत विवरण पनि हामी उपलब्ध गराउँछौँ। आफूलाई आवश्यक पर्ने तालिमको सन्दर्भमा आफै स्रोत जुटाएर पनि स्थानीय तहले अगाडि बढाउन सक्छ। त्यसैले यो क्रमिक ढङ्गले भइरहेको हुनाले त्यति धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन।
कार्यक्रम घर आँगनमा अब चाहिँ बुहारीका कुरा।
आज बुहारीका कुरा सुन्न हामी सर्लाही जिल्ला पुग्दैछौँ। सर्लाहीका एकजना बुहारीले नाम नभनिकन आफ्नो समस्या सुनाउँछु भनेर विवाहपछि आफूले पढ्न नपाएको कुरा रेडियो मधेसका बुहारी पत्रकारसँग बाँड्नु भएको छ।
दस क्लास पढल छी त अहाँ दस क्लास पढली ओके बाद अहाँके इच्छा नहोल कि हम आगे पढी?
हमरा इच्छा रहल कि हम पढी आओर हमरा नॉलेज हो, अपना से बड़का सबके सास ससुर भेलै सबके सेवा बारी करी तऽ ओकरा सबके इच्छा न भेलै पढ़े देवे के आगे बढ़ाबे के इच्छा न भेलै हमरा ससुराल वाला सबके।
तऽ कैला तो एना कैला हुनकर बोले हुनकर ई सबके जे सोच के पीछे हुनकर की मकसद रहलै, हुनका कथी डर रहलै?
डर रहल कि पढ़ लिख के आगे बढ़ जाए तो हमरा सबके सेवा बारी न करत, हमरा सबके आदर न करत, घर के काम न करत, से सोच कह के हम एकरा पढ़े नहीं देब।
तो अहाँ के की सोचावट रहलै थी वाकई अहाँ पढ़ लेती तो हुनकरा जे डर रहलै उ डर के अहाँ कायम रखती है या कुछ और अहाँ अपना तरफ से करती?
हमर तो रहल इच्छा कि हम पढ़ लिख के आरो आगे बढ़बै, उनकरा सबके हम आरो उच्च अथी करबै से सबके हम सोचले रहली, लेकिन उनकरा सबके ई सब न अच्छा लगलै।
तपाईँ अहिले देशका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा सिआइएन नेटवर्क .org र मोबाइल एप्स अकुराब सिआइएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ।
अब चाहिँ प्रश्न उत्तरको पालो।
लीना घिमिरे फेदाप 4-13 नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता अन्तर्गत क वर्ग रातो कार्ड पाउने र ख वर्ग निलो कार्ड पाउनेलाई भत्ता दिँदै आएको छ भनिएको छ, जसमा क वर्गलाई मासिक रु 2000 र ख वर्गलाई कति रकम दिने र कसरी दिँदै आइएको छ?
यो प्रश्नको जवाब दिँदै हुनुहुन्छ केन्द्रीय पञ्जीकरण विभागका निर्देशक विशाल भारद्वाज।
अति अशक्त अपाङ्ग भन्ने चाहिँ यसको कार्ड चाहिँ निलो हुन्छ, निलो कार्डवालाले चाहिँ 600 रुपियाँ चाहिँ मासिक पाउने भनेर भत्ता दर्नु भनेर हाम्रो हेसियतमा राखेको छ, त्यति पाउने भन्ने जस्तो पाउने कहिलेदेखि भन्ने सम्बन्धमा कार्यवाहीमा स्वास्थ्य व्यवस्था सँगै त्यो हेर्नु भएको हुन्छ होइन, भएन नजिकको वडा कार्यालयमा गएर बुझ्ने त्यो कार्डको अर्को चौमासी।
हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660017577 फोन गरेर तपाईँ पनि आफ्ना प्रश्नहरू रेकर्ड गराउनुहोस्। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएन र ट्विटर ह्यान्डल @CIN साझा खबरमा मेन्सन गरेर पनि तपाईँले आफ्ना प्रश्नहरू लेख्न सक्नुहुन्छ। हामी घर आँगनको अर्को श्रृङ्खलामा तपाईँको प्रश्नको जवाफ लिएर आउने नै छौँ।
गर्भवती महिलाले अस्पताल पुगेर 4 पटकसम्म गर्भजाँच गराए बापत कति प्रोत्साहन रकम पाउने व्यवस्था छ भन्ने अघिल्लो हप्ताको प्रश्नमा 400 भनेर सही उत्तर मिलाउने मध्येबाट हेटौँडाका सुदीप नेउपाने विजयी हुनुभएको छ। सुदीपजी तपाईँलाई बधाई छ। पुरस्कारका लागि तपाईँले हाम्रो कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ। कार्यक्रममा अब आजका लागि प्रश्न। संविधानको अनुसूची 8 स्थानीय तहका कतिवटा अधिकार उल्लेख गरिएका छन्? प्रश्न फेरि एकपटक। संविधानको अनुसूची 8 स्थानीय तहका कतिवटा अधिकार उल्लेख गरिएका छन्?
यदि तपाईँलाई सही उत्तर थाहा छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर GA टाइप गर्नुहोस्, एक स्पेस दिएर जवाफ लेखी 37799 पठाउन सक्नुहुनेछ।
हाम्रो फोन नम्बर 01-5260661, टोल फ्री नम्बर 1660017577 फोन गरेर पनि सही उत्तर टिपाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना saajakhabar@gmail.com, साथै हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएन र ट्विटर ह्यान्डल @CIN साझा खबरमा मेन्सन गरेर पनि प्रश्नको सही उत्तर लेख्न सक्नुहुनेछ।
प्रश्नको सही उत्तर दिने श्रोताहरू मध्येबाट गोला प्रथा गरी एकजनालाई कार्यक्रम घर आँगनको तर्फबाट पुरस्कारको व्यवस्था गरिएको छ। हौस् त अहिलेलाई रेडियो कार्यक्रम घरागनको समय सकिने लागेको छ। तपाईँलाई अहिलेको रेडियो कार्यक्रम कस्तो लाग्यो? केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-661 फोन गरेर टिपाउन सक्नुहुनेछ।
हवस् त, कार्यक्रम उत्पादनमा सहयोग गर्ने कमन फिडब्याक प्रोजेक्टलाई धन्यवाद। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम घर आँगनबाट म किरण पौडेल
अनि म सृजना बराल पनि बिदा भए। नमस्कार।
यिनै विषयमा छलफल गर्दा गर्दै आजका लागि कार्यक्रम घर आँगनको समय सकिन लागेको छ। अर्को हप्ता नयाँ विषयवस्तुका साथ कार्यक्रम लिएर प्रस्तुत हुने नै छौँ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव सँगै आफ्नो प्रतिक्रिया अवश्य पठाउनुहोला। पत्रचारका लागि हाम्रो ठेगाना हो नारायणी एफएम 103.8 MHz लिङ्क रोड बिरगन्ज। हाम्रो इमेल ठेगाना nfm.progrm@gmail.com पनि आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुनेछ। तपाईँले हामीलाई फोन गरेर पनि आफ्नो प्रतिक्रिया टिपाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0151-520-288 र 0151-520-588। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मीहरूलाई धन्यवाद दिँदै म माधुरी महतो पनि बिदा चाहन्छु। नमस्कार।